جمعہ 11 اگست، سیربین کے ساتھ عمر آفریدی کا سلام۔ 11 اگست 1947 کے دن بانی پاکستان نے تمام اقلیتوں سے برابر کے شہری حقوق کا وعدہ کیا تھا، مگر آج اقلیت کہتی ہے
ہماری بچیاں ہیں، اس کو کوئی لے جائے گا، فورسلی کنورٹ کرے گا، اس کے ساتھ زبردستی شادی کر لی جائے گی، ہمارے بچے ہماری لڑکیاں محفوظ نہیں ہیں۔
تفصیل اہم عالمی خبروں کے بعد۔
یہ بی بی سی اردو سروس ہے، عبید ملک سے خبریں سنیے۔ 70 سال پہلے پاکستان مسلم اقلیت کے حقوق کے لیے بنایا گیا، لیکن تقسیم ہند کے بعد اس نئے ملک میں اقلیتوں کے ساتھ کیا ہوا؟ بی بی سی اردو کی ایک خصوصی سیریز جاری ہے جس میں مختلف اقلیتوں سے تعلق رکھنے والے افراد کی زندگیوں اور حالات پر نظر ڈالی گئی ہے۔ پنجاب کے جنوبی شہر خیرپور ٹامی والا میں ایک مسیحی یونس چوہان کا کہنا ہے،
جب پاکستان بنا اس وقت مسیح لوگوں نے برابر ساتھ قربانیاں بھی دی ہیں اور ہر کام میں ساتھ چلے شانہ بشانہ، لیکن اس وقت کو دیکھتے ہوئے، ان باتوں کو دیکھتے ہوئے کہ پاکستان بننے میں مسیح لوگوں نے بھی خون بہایا ہے، تو ان کو اب بھی چاہیے مسلم لوگوں کو کہ ان مسیح لوگوں کے ساتھ اسی طرح سلوک کرے جیسے پہلے تھا پاکستان بننے سے پہلے۔
اقوام متحدہ کا کہنا ہے کہ نائجیریا کی سیکیورٹی فورسز نے ان کے ایک ایسے اڈے کو نشانہ بنایا ہے جہاں امدادی سامان ذخیرہ کیا جاتا ہے۔ نائجیریا میں سرگرم اسلامی شدت پسند تنظیم بوکو حرام کے حملوں میں زخمی یا مشکل حالات کا سامنا کرنے والوں کو اس کیمپ سے مدد فراہم کی جاتی ہے۔ پاناما کیس میں سپریم کورٹ کی جانب سے نااہل کیے جانے کے بعد نواز شریف کی لاہور واپسی کا آج تیسرا روز ہے۔ وہ گوجرانوالہ پہنچ چکے ہیں۔ گجرات میں انہوں نے اپنے پارٹی کے کارکنان سے کہا،
آپ کا ووٹ بیکار گیا، کروڑوں عوام نے نواز شریف کو وزیر اعظم منتخب کیا اور چند لوگوں نے، 5 لوگوں نے نواز شریف کو رسوا کر کے اس دفتر سے باہر نکال دیا۔ کیا آپ کو یہ منظور ہے؟ کیا آپ کو واقعی یہ منظور ہے؟ یہ سلسلہ کب تک چلے گا؟
مبینہ طور پر سابق وزیر اعظم کے پروٹوکول کی گاڑی سے ٹکرا کر ہلاک ہونے والے ایک بچے کی خبر بھی سامنے آ رہی ہے جس کا نام حامد اور عمر 14 سال تھی اور یہ 6ویں جماعت کا طالب علم تھا۔ صوبہ پنجاب کے شہر لاہور میں آئندہ ماہ ہونے والے ضمنی انتخابات میں پاکستان مسلم لیگ نواز کی امیدوار اور سابق وزیر اعظم نواز شریف کی اہلیہ بیگم کلثوم نواز ہوں گی۔ سابق وزیر اعظم نواز شریف کی نااہلی کے بعد خالی ہونے والی قومی اسمبلی کی نشست NA 120 لاہور پر آئندہ ماہ کی 17 تاریخ کو ضمنی انتخابات کروائے جائیں گے۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ نے شمالی کوریا کے خلاف اپنی بیان بازی کا سلسلہ جاری رکھا ہوا ہے اور خبردار کرتے ہوئے اب انہوں نے یہ کہا ہے کہ اگر پیونگ یانگ غیر دانش مندی کا مظاہرہ کرتا ہے تو اس مسئلے کے فوجی حل کے لیے مکمل تیاری ہے۔ شمالی کوریا کے جوہری پروگرام پر اپنی حالیہ ٹویٹ میں مسٹر ٹرمپ کا کہنا تھا کہ انہیں امید ہے کہ کم جونگ اون ان کی کوئی راستہ ایسا تلاش کریں گے جس سے اس کشیدگی سے دور رہا جائے۔ واضح رہے کہ اس سے قبل امریکہ کے سیکرٹری دفاع جیمز میٹس کا کہنا ہے کہ شمالی کوریا کے جوہری پروگرام کی وجہ سے پیدا ہونے والے بحران پر سفارتی کوششوں کے نتائج سامنے آنا شروع ہو گئے ہیں۔ دوسری جانب آسٹریلوی وزیر اعظم نے کہا ہے کہ اگر شمالی کوریا نے امریکہ پر حملہ کیا تو ان کا ملک امریکہ کا ساتھ دے گا اور اس لڑائی میں معاونت کرے گا۔ تفصیل شمائلہ جعفری سے۔
امریکہ کے صدر ڈونلڈ ٹرمپ نے شمالی کوریا کو خبردار کیا ہے کہ امریکہ کے خلاف کسی بھی کارروائی کے بعد انہیں بہت زیادہ پریشان ہونا پڑے گا۔ آسٹریلوی وزیر اعظم نے کہا ہے کہ امریکہ پر کسی طرح کا حملہ ہونے کی صورت میں ان کا ملک اور نیوزی لینڈ امریکہ کے ساتھ ہوئے سیکیورٹی معاہدے کی پاسداری کریں گے۔ یہ سیکیورٹی معاہدہ 1951 میں طے پایا تھا جس کا مقصد دوسرے ملکوں کی جارحیت کی صورت میں ایک دوسرے کا دفاع کرنا ہے۔
انڈیا کی ریاست اتر پردیش کے علاقے گورکھپور میں مایا آکسیجن کی کمی کی وجہ سے 2 دنوں میں 30 افراد ہلاک ہو گئے ہیں۔ ڈسٹرکٹ مجسٹریٹ کا کہنا ہے کہ BRD میڈیکل کالج میں 68 لاکھ روپوں کی ادائیگی کے تنازع کی وجہ سے آکسیجن کی سپلائی روکی گئی ہے۔ جنوب مغربی سعودی عرب میں ایک مقبول گلوکار کو کنسرٹ کے دوران گرفتار کر لیا گیا۔ اس بارے میں تفصیل سبانات سے۔
डेबिंग रक्स का एक ऐसा अंदाज है जिसमें डांस करने वाला एक बाजू से चेहरा छुपाता है और दूसरे बाजू को अपने पीछे की जाने बढ़ाता है। सऊदी शहरी अब्दुल्ला शहानी एक टीवी मेजबान और अदाकार हैं। उन्होंने ताइफ में एक म्यूजिक फेस्टिवल के दौरान ये अंदाज अपनाया। कदामत पसंद सऊदी अरब में डेबिंग ममनू है क्योंकि हुक्काम के ख्याल में ये अंदाज मंशियात के कल्चर की नुमाइंदगी करता है। ख्याल किया जाता है कि डेबिंग ने अमरीकी शहर एटलांटा में तकरीबन 2 साल कबल हिप हॉप कल्चर में जन्म लिया था। गुलकार अब्दुल्ला ने ट्विटर पर अपने एक पैगाम में माफी भी मांगी है।
ये बीबीसी उर्दू सर्विस है।
अट्ठाईस अक्टूबर तक आप हमारी रेडियो नशरियात मीडियम वेव में 1413 किलोहर्ट्ज़ पर और शॉर्ट वेव में 41 मीटर बैंड पर 7485 किलोहर्ट्ज़, 31 मीटर बैंड पर 9445 किलोहर्ट्ज़ और 25 मीटर बैंड पर 9410 और 11910 किलोहर्ट्ज़ पर सुन सकेंगे।
हालात हाजरा का प्रोग्राम सैरबीन आप बीबीसी की उर्दू नशरियात में सुन रहे हैं। जैसा कि आप जानते हैं कि आज 11 अगस्त है और आज से ठीक 70 बरस कबल बानिए पाकिस्तान कायदे आज़म मोहम्मद अली जिन्ना ने कानून साज असम्बली से ख़िताब करते हुए रियासत पाकिस्तान में जो बर सग़ीर के मुसलमानों के हकूक के तहफ़ के लिए वजूद में आना थी वहाँ आबाद दूसरी अकलियतों के हकूक़ के बारे में अपना तसव्वुर पेश किया था। मोहम्मद अली जिन्ना की यही तकरीर 70 बरस बाद आज सैरबीन का बड़ा मौजू है जिस पर हम तफसीली गुफ्तगू करेंगे और इस गुफ्तगू में मेरे साथ शरीक होंगे इस्लामाबाद स्टूडियो से हमारी साथी शुमाइला जाफरी जिन्होंने हालिया दिनों में पाकिस्तान में मज़हबी अकलियतों के बारे में खसूसी रिपोर्टें पेश की हैं। यासिर लतीफ़ हमदानी एक वकील और मुसन्निफ़ हैं और अकलियतों के मसाइल पर मजामीन लिखते हैं, जबकि रेडियो पाकिस्तान के साबिक सरबरा और सहाफ़ी मुर्तज़ा सोलंगी भी शरीक गुफ्तगू को रहेंगे। और यहाँ लंदन स्टूडियो में मेरे साथ हैं हमारे साथी असद अली। हम उनकी तहकीक से भी इस्तिफादा करने की कोशिश करेंगे, मगर पहले अकलियतों के बारे में एक रिपोर्ट सुनते हैं। जब पाकिस्तान बना तो यहाँ अकलियतों की आबादी 23% थी, अब यह तनासुब महज 4% है। बावजूद ये कि सैकड़ों खादान इंडिया हिजरत कर चुके हैं, पाकिस्तान डेटा बेस अथॉरिटी के मुताबिक इस 4% का बड़ा हिस्सा अब भी हिंदू बरदरी पर मुश्तमिल है। एक ऐसे मुल्क में जो बर्रे सगीर में मुस्लिम अकलियत के हकूक के लिए बनाया गया था, वहाँ सबसे बड़ी अकलियत हिंदू किन हालात में ज़िंदगी गुजार रही है, इस पर एक नज़र डाली है हमारी साथी शुमाइला जाफरी ने।
ठुल की बेबी को उनका महल्लेदार बरकत अली भरचूंडी दरगाह लाया है जहां उन्हें मुसलमान किया जा रहा है। बेबी के गले में नोटों का हार है, उन्होंने बड़ी सी चादर ओढ़ रखी है और उनके बराबर में बरकत अली बैठा है। बरकत बेबी से शादी का ख्वाहिशमंद है।
बातचीत हुई ऐसे साथ, मैंने इनको इसको कहा मुसलमान हो जाओ, हमारे दिन पे आ जाओ, अल्लाह खैर करेगा, इंशाल्लाह दोनों जन्नत में जाएंगे। हिदायत देना तो देने वाला तो अल्लाह है ना, हम तो सिर्फ अपनी कोशिश करते हैं किसी को अपने दिन पे लाने के लिए।
कलमा पढ़ाने के बाद भरचूंडी के पीर बेबी और बरकत को अदालत में पेश करेंगे और फिर दोनों का निकाह कर दिया जाएगा। जब तक पुलिस और घर वालों का गुस्सा ठंडा नहीं हो जाता, दोनों को दरगाह में पना दी जाएगी।
पहले तो ये देखें कि जाती तौर पे सवाय सवाब के जाती तौर पे में क्या फायदा है, इस्लाम से, इस्लाम की वजह से हम सारा कुछ कर रहे हैं।
मियां मट्ठो भरचूंडी दरगाह के गद्दी नशीनों में से है। यहाँ मुंतजमीन के मुताबिक हर साल 200 हिंदुओं को मुसलमान किया जाता है, जिनमें नौजवान हिंदू लड़कियां भी शामिल हैं। खास तौर पर 2012 में रिंकल कुमारी के केस के बाद इस दरगाह को काफी तनकीद का निशाना बनाया गया, लेकिन मियां मट्ठो को इस तनकीद की खास परवाह नहीं।
ये तो नहीं है कि हम पहले 3 हैं अब 4 हो जाएंगे, अल्लाह के करम है हम मुसलमान तो बहुत ज्यादा हैं, पहले से मुसलमान हैं, कम तो नहीं है।
डहरकी के करीब ही पनू आकिल में भी पाकिस्तान बनने से पहले से कई हिंदू खानदान आबाद हैं।
मैं 91 में अपनी क्लिनिक से अगवा हुआ था, मैं और मेरा भतीजा। 6 महीने के बाद मेरे घर के 2 मेरा भाई और मेरा बहनों 2 लोग और अगवा हुए। उसी दर में उस टाइम 91 में हमने बहुत बड़ा रैनसम पे किया।
ये पनू आकिल के डॉक्टर हरिलाल भागिया हैं, जो बताते हैं कि गुज़श्ता 3 बरस में पन्नू आकिल से 100 हिंदू खानदान इंडिया हिजरत कर चुके हैं।
हमारी बच्चियां हैं, इसको कोई ले जाएगा, फोर्सली कन्वर्ट करेगा, उसके साथ ज़बरदस्ती शादी कर ली जाएगी। हमारे बच्चे, हमारी लड़कियां महफूज नहीं हैं। ब्लेस्फेमी लाज हैं, जो भी मिनार्टी के जहनों में बड़ा खौफ है, और दैट लॉज हैज़ ऑलवेज बिन मिसयूज्ड। ये भी एक खौफ है मिनार्टी के जहन में, कोई आसान नहीं, और अपना घर छोड़ के किसी और जगह सेटल होना बहुत बड़ी दुश्वारियाँ हैं। लेकिन इस डर से कि कल हमारे बच्चे हमसे छीने जाएं, इस डर से लोग वो रिस्क लेने के लिए तैयार हैं।
पाकिस्तान से कितने हिंदू हर साल इंडिया का रुख करते हैं, इसके मुस्तनिद आदाद शुमार तो मौजूद नहीं, लेकिन हिजरत के बाद इंडिया में भी पाकिस्तानी हिंदुओं के लिए जमीन तंग है। सिंध से दिल्ली हिजरत करने वाले कुछ पाकिस्तानी हिंदू कहते हैं,
पाकिस्तान से जब हम आए थे पूरी उम्मीद से, लेकिन यहाँ ऐसा कुछ हुआ नहीं है जिसकी हमें उम्मीद थी।
नागरिकता भी 10 साल हुए अभी तक नहीं मिल रही, जब नागरिकता मिलेगी तब हिंदुस्तानी बनेंगे ना।
पाकिस्तान में हिंदुओं की तादाद में मुसलसल कमी हो रही है।
बेसिकली जब तक कॉन्स्टिट्यूशनल गारंटीज नहीं होंगी, रिलीजियस मिनोरिटीज इस मुल्क में सेफ नहीं है, नहीं होंगी।
राजकुमार सिंध सेक्युलर फोरम के सरबराह और 2012 में भरचुंडी लाई जाने वाली रिंकल कुमारी के मामू भी हैं। राजकुमार कहते हैं कि मजहब की जबरी तब्दीली, तौहीन मजहब के कानून के गलत इस्तेमाल और मजहबी मुनाफरत की वजह से पाकिस्तान के हिंदू खुद को बेमुल्क समझने पर मजबूर हैं।
अगर इंडिया की वीजा का प्रोसेस आसान होता और वहाँ हिंदू को पाकिस्तानी नहीं समझते, हिंदू समझते, जैसे ये समझते हैं हमें, यहाँ आप तो एक हिंदू नहीं मिलता। वहाँ हिंदू जो जाता है उस पर डाउट, शक करते हैं कि ये पाकिस्तानी है, किसी एजेंसी ने उतनी नहीं भेजा हुआ। 5-7 साल 8 साल जलील ख्वार करते हैं, उसके बाद जाके उसको बच्चों के एजुकेशन में प्रॉब्लम आते हैं, नौकरियों में प्रॉब्लम आते हैं, आप जायदाद नहीं खरीद सकते उसमें प्रॉब्लम आते हैं। अदरवाइज अगर रिलैक्सेशन इंडिया की तरफ से होती, आपको यहाँ हिंदू नज़र नहीं आते हैं।
जबरी तब्दीली मजहब से तहफ्फुज के लिए कानून सिंध असेंबली तक पहुंचा भी और मुतफिका तौर पर मंजूर भी हुआ, लेकिन मजहबी जमातों के दबाव पर इसे वापस ले लिया गया। राजकुमार कहते हैं कि मजहबी जमातें भी वो जिनकी सिंध में कोई नुमाइंदगी ही नहीं। सिंध में हुक्मरान अकलियतों के लिए आवाज़ बुलंद करने वाली पीपल्स पार्टी पर इस हवाले से तनकीद भी की गई, लेकिन ये मजहबी अनासिर का दबाव है या सियासी मसलहतों की मजबूरियां के वादों के बावजूद अभी तक इस बिल को कानून की शक्ल नहीं मिल सकी। शुमाइला जाफरी, BBC डहर की सिंध।
और शुमाइला जाफरी ने इससे कबल आपने उनकी रिपोर्टें सुनी जो क्याम पाकिस्तान के क़याम के 70 बरस होने पर उन्होंने मुरतब की थी, और सरबीन में ये सिलसिला नशर होता रहा है, इस पर आगे चलकर बात करेंगे। यहाँ हम बात कर रहे हैं 11 अगस्त 1947 की वो तकरीर, उस तकरीर के बारे में जो बानी पाकिस्तान मोहम्मद अली जिन्ना ने कानून साज असम्बली से की थी। और इस गुफ्तगु में मेरे साथ शरीक हैं हमारे साथी शुमाइला जाफरी भी हैं, इसके अलावा यासिर लतीफ़ हमदानी जो वकील और मुसन्निफ़ हैं और अकलियतों के बारे में लिखते रहते हैं, रेडियो पाकिस्तान के साबिक डायरेक्टर जनरल मुर्तुज़ा सोलंगी भी हमारे साथ शरीक रहेंगे, माफ़ कीजिएगा, और असद अली भी मेरे साथ मौजूद हैं यहाँ। तो बानी पाकिस्तान कायद आज़म मोहम्मद अली जिन्ना की 11 अगस्त 1947 की तकरीर पर बात करते हैं। ज़ाहिर है कि उनकी ये तकरीर अगले रोज़ के अखबारात में रिपोर्ट हुई, जबकि बाज़ अखबारात में इसके कुछ ही हिस्से शाया हो सके हैं। असद, आपने इस सिलसिले में इस तकरीर के बारे में तहकीक की है, तो इस तकरीर के क्या अहम निकात आपको मिले हैं अब तक?
उमर, ये 11 अगस्त 1947 की जो तकरीर थी कायद आज़म मोहम्मद अली जिन्ना की, जो उन्होंने आइन साज असम्बली से ख़िताब करते हुए की थी, और जब वो उसके मुत्तफ़िका तौर पर सदर मुंतखब हुए थे, 12 अगस्त के मैंने जो 3 अखबार देखे, डॉन देखा, हिंदुस्तान टाइम्स देखा, और एक लाहौर से निकलने वाला द ईस्टर्न टाइम्स अखबार देखा, इन तीनों अखबार में फ्रंट पेज पर इसका जिक्र है। और डॉन में और ईस्टर्न टाइम्स में तो ये शह सुर्खी है उस दिन के उनके खिताब के चीदा चीदा नुकात जो थे, और हिंदुस्तान टाइम्स ने भी इसको फ्रंट पेज पे अच्छी खासी जगह दी। इसमें जो सबसे तफसील से जो फ्रंट पेज पे बयान इनका जो कोट्स के साथ और जैसे उन्हीं के अल्फाज में जो उनकी तकरीर दोबारा पेश की गई, वो द ईस्टर्न टाइम्स में थी। और इस तकरीर की जो ख़ास बात है कि इसमें मोहम्मद अली जिन्ना बानी पाकिस्तान बार बार इस चीज़ पर ज़ोर दे रहे हैं कि रियासत पाकिस्तान में ہر شہری جو ہے اس کی مذہب، ذات، رنگ، نسل جو بھی ہو وہ ایک برابر کا شہری ہوگا اور اس کو اس کے مطابق اس کا ٹریٹ کیا جائے گا اور کوئی تفریق نہیں ہوگی۔ جیسے کہ ان کے وہ مشہور الفاظ ہیں کہ یو آر فری ٹو گو ٹو یور ٹیمپلز اینڈ ٹو یور پلیسز آف ورشپ، کیا پاکستان میں اپنی عبادت گاہوں میں جانے کے لیے اور اپنی عبادت کرنے میں بالکل آزاد ہوں گے۔ اور ایک اور جو خاص بات ہے اس چیز میں کہ وہ اسٹریس جو ہے نا محمد علی جناح کا، جیسے وہ کہہ رہے ہیں کہ وی آر آل سٹیزنس اینڈ ایکول سٹیزنس، کے مطلب وہ اسٹریس دے کے کہہ رہے ہیں، اور اس میں انہوں نے یہ بھی امید ظاہر کی کہ ہم اس طرح کا معاشرہ بنائیں گے جس میں وقت کے ساتھ ساتھ سیاسی طور پر اس سے کوئی فرق نہیں پڑے گا کہ کوئی ہندو ہے، مسلمان ہے، عیسائی ہے۔ مذہبی طور پر انہوں نے کہا کہ ظاہر ہے وہ ہر ایک کا اپنا ایک ذاتی عقیدہ ہے، وہ تو تبدیل نہیں ہم کرنا مقصد، لیکن وہ یہ ہے کہ وہ سیاسی طور پر سب صرف ایک سٹیزن بن کے رہ جائیں گے۔
شکریہ اسد، ہم آگے بھی اس پر بات کریں گے۔ اس وقت چلتے ہیں اسلام آباد، وہاں مرتضیٰ سولنگی صاحب، یہ بتائیے کہ یہ تقریر یقیناً اس وقت آل انڈیا ریڈیو سے نشر ہوئی ہوگی کیونکہ پاکستان تو ابھی وجود میں نہیں آیا تھا عملی طور پر، 14 اگست کو بنا، تو کیا محمد علی جناح کی آواز میں اس تقریر کا کوئی ریکارڈ موجود ہے؟
یہ تقریر براہ راست نشر نہیں ہوئی، اس لیے کہ یہ تقریب کراچی میں ہوئی جہاں پر کوئی ریڈیو اسٹیشن موجود نہیں تھا۔ جو آج کا پاکستان ہے اس میں صرف 2 ریڈیو اسٹیشنز تھے، لاہور اور پشاور کے، پشاور پہلے اور لاہور بعد میں، اور یہ دونوں ریڈیو اسٹیشنز کلاس بی اسٹیشنز کہلاتے تھے جن کے پاس کوئی سہولت نہیں تھی۔ اس لیے جو میری معلومات ہے وہ یہ ہے کہ آل انڈیا ریڈیو دلی سے ٹیم آئی تھی انجینئرس کی جنہوں نے ریکارڈ کیا اور انہوں نے وہ بھیجی ہوگی دلی، تو وہ فوری طور پر تو نشر ہونے کا کوئی امکان اس میں ہے ہی نہیں۔
اچھا، لیکن یہ کہا جاتا رہا ہے کہ بعد میں یہ تقریر شاید ریڈیو پاکستان سے نشر ہوتی رہی ہے، تو کیا ایسا ہے؟
جی، کیونکہ تحریری طور پر یہ بات موجود نہیں ہے، جو پرانے ریڈیو کے لوگ ہیں، جب میں 2008 میں آیا تو اکثر جو پروگرامرز تھے، پرانے ریٹائرڈ کنٹرولرز تھے، ان تمام نے کہا کہ یہ کچھ دفعہ نشر ضرور ہوئی ہے لیکن بڑے عرصے تک یہ تقریر جو ہے وہ نشر نہیں ہوئی، اس طور پر 60 کے اشرے کے بعد، یعنی 50-60 کے بعد شروع میں کچھ دفعہ یہ ضرور نشر ہوئی ہوگی۔ لیکن یہ کوئی مجھے اس پہ حیرت اس لیے نہیں ہو رہی کہ آج بھی ریڈیو پاکستان کے آرکائیوز میں ایسی چیزیں موجود ہیں جو موجود تو ہیں لیکن کبھی نشر نہیں ہوئی۔ مثال کے طور پر جوش ملی آبادی صاحب کا ایک انٹرویو ہے 28 منٹ کا، وہ ریکارڈ کروایا گیا کوثر نیازی صاحب جب وزیر اطلاعات تھے، اس میں انہوں نے ایسی بات کی جو اس وقت کی حکومت نے مناسب نہیں سمجھا کہ وہ نشر ہوں، اس لیے وہ آج تک وہ انٹرویو نشر نہیں ہوا۔ اس کے کچھ حصے اردو جو غالباً ڈائجسٹ ہے اس میں جوش ملی آبادی صاحب کو خجالت میں مبتلا کرنے کے لیے ضرور چھاپے گئے تھے، اور اس کا نتیجہ جو نکلا وہ یہ تھا کہ جوش ملی آبادی صاحب پر ضیاء الحق کے زمانے میں بہت زیادہ عتاب نازل ہوا۔
مرتضیٰ سولنگی صاحب، یہ آپ نے کوشش کی اس تقریر کو ڈھونڈنے کی، تو جب آپ، جیسا آپ نے ذکر کیا، آپ ریڈیو پاکستان کے ڈائریکٹر جنرل رہے اس زمانے میں، کیا نتیجہ نکلا آپ کی کاوشوں کا؟
جی، افسوس یہ ہے کہ ان کوششوں کا کوئی نتیجہ نہیں نکلا، کیونکہ ریڈیو پاکستان کے اندر اس کی کوئی کاپی موجود نہیں تھی۔ جناح صاحب کی اس سے پرانی چیزیں موجود تھیں، جیسے 6 جون کی جو تقریر ہے دلی کی وہ موجود ہے، جو اقتدار ٹرانسفر کار کی جو تقریر ہے 14 اگست کی وہ موجود ہے، اور بہت ساری چیزیں موجود ہیں لیکن یہ موجود نہیں تھی۔ تو میں نے بی بی سی سے بھی کوشش کی کہ شاید ان کے پاس ہو، مدر آرگنائزیشن آف آل انڈیا ریڈیو، لیکن ان کے پاس بھی نہیں تھی۔ مجھے 2012 میں دلی میں آل انڈیا ریڈیو کے لوگوں نے کہا کہ ہمارے پاس ہے، لیکن اس کے لیے آپ کو رسمی خط و کتابت کرنی پڑے گی، جو میں نے کی، لیکن اس کے جواب میں انہوں نے کچھ نہیں بتایا۔ اور بعد میں پھر ایک رائٹ ٹو انفارمیشن کے تحت وہاں ایک صاحب ہیں اگروال، ان کو ان کے نتیجے میں کچھ ٹیپس جو ہے وہ ریلیز ہوئیں, لیکن اس میں وہ 6 جون کی اور 14 اگست کی تقریر تو ہے لیکن 11 اگست کی تقریر اس میں نہیں ہے.
اچھا, یہاں ایک سوال یہ پیدا ہوتا ہے کہ سوشل میڈیا پر, خاص طور پر فیس بک پر, ایک تقریر پوسٹ کی جاتی ہے اور اسے منسوب کیا جاتا ہے, دعویٰ کیا جاتا ہے کہ یہ قائد اعظم کی 11 اگست والی تقریر ہے اور وہ غالباً اردو زبان میں ہے. تو آپ کی جن لوگوں سے بات ہوئی, آپ نے کہا کہ پرانے ساتھی آپ کے بتاتے تھے کہ وہ نشر ہوتی رہی ہے, تو اس کے بارے میں کچھ آپ بتا سکتے ہیں کہ یہ جو تقریر ہے کیا یہ جعلی ہے یا وہ کس زبان میں تھی, انگریزی میں تھی, اردو میں تھی؟
جناح صاحب کی تو اکثر تقاریر جو ہیں وہ انگریزی میں ہیں, اور یہ جو دستور ساز اسمبلی کا کی جو تقریر ہے وہ جو میں نے لکھا, جو میں نے پڑھا ہے, جو سنا ہے, اس میں بہت صاف ہے کہ یہ مدلل ان کی جو تقریر ہے وہ انگریزی زبان میں ہی تھی. تو جو ٹیپ یا جو صوتی جھلکیاں جو گردش کر رہی ہیں انٹرنیٹ پہ, وہ یقینی طور پر امپرسونیشن ہے, کسی نے جناح صاحب کی آواز میں گفتگو کرنے کی کوشش کی ہے. جو اس کے اندر کہا گیا ہے وہ تو وہی ہے جو جناح صاحب نے فرمایا تھا, اس کا ترجمہ ہے, لیکن مجھے یقین ہے کہ جناح صاحب کی آواز نہیں ہے.
بہت شکریہ سولنگی صاحب, آپ ہمارے ساتھ ہی رہیں گے, پروگرام میں آگے چل کر بھی آپ سے بات ہوگی. یہاں ہم بات کرتے ہیں پاکستان میں اقلیتوں کی حیثیت پر. شمائلہ, آج کی جو رپورٹ میں جس طرح کے واقعات بیان ہوئے ہیں, تو اس پر حکومت کیا کہتی ہے, ان کے اہلکار اس طرح کے واقعات پر کیا کہتے ہیں؟
دیکھیں عمر, یہ واقعات جو ہیں یہ ہم نے جب میں نے تو تقریباً پورے ملک میں سارے صوبوں میں گئی ہوں, میں نے بہت ٹریول کیا اسٹوری کے لیے, اور پتہ یہ چلا کہ خاص طور پہ جو اپر سندھ ہے وہاں پہ جو اپر کاسٹ ہندوز ہیں ان کے لڑکیوں کے لیے یہ مسائل زیادہ ہیں, اور وہاں پہ یہ ایسے واقعات جو ہیں وہ زیادہ رپورٹ ہو رہے ہیں. حکومت کیا کہتی ہے, کیا کرتی ہے, اس کا ایک تو مجھے یہ جو میں آپ کو مثال دوں گی وہ یہ تھی کہ آپ نے میری سٹوری میں سنا جو ٹھل کی بیبی تھی جو کہ اپنے محلے دار برکت کے ساتھ بھرچونڈی آئی تھی اور وہ اس کے ساتھ شادی کرنا چاہتی تھی اور اس لیے اس کا مذہب تبدیل کروایا جا رہا تھا. تو بیبی سے جب میری بات ہوئی تو اس نے مجھے یہ کہا کہ برکت جو ہے اس کے گھر والوں پہ بہت دباؤ ڈالا جا رہا ہے, اور برکت نے بھی مجھے کہا کہ پولیس والے جو ہیں وہ میرے ماں باپ پہ بہت دباؤ ڈال رہے ہیں اور وہ یہ کہہ رہے ہیں کہ لڑکی جو ہے اس کو بازیاب کروایا جائے. تو اس حد تک تو اگر ہم دیکھیں تو ہمیں لگتا ہے کہ پہلے کی نسبت حالات میں کچھ تھوڑی بہت بہتری ہے, لیکن جس طرح آرگنائز طریقے سے ایک مدرسے کی پوری مدد کے ساتھ ایک لیگل سارٹ آف پروٹیکشن دے کر, فائنینشیل کور دے کر, اور جس طریقے سے وہاں پہ اس کو اس کی حوصلہ افزائی کی جا رہی ہے, تو یہ سلسلہ بھی ساتھ ساتھ میں چل رہا ہے. اس کی وجہ سے جو ہے وہ جو کیسز رپورٹ ہو جاتے ہیں, جو پولیس میں چلے جاتے ہیں, بہت سے واقعات ایسے ہیں جن کے اندر جو جب ہم نے بات کی ہندو کمیونٹی کے لوگوں سے تو ان کا یہی کہنا تھا کہ لڑکی جب ایک دفعہ چلی جاتی ہے, نہ صرف یہ کہ اس کا مذہب تبدیل ہو جاتا ہے, اس کی شادی ہو جاتی ہے, پورا معاشرہ پورا سسٹم اس کو سپورٹ کرتا ہے, بلکہ بعد میں اکثر کیسز کے اندر وہ اپنے ماں باپ کو بھی نہیں مل پاتی.
شمائلہ, جو آج کی جو آپ کی رپورٹ تھی, جس طرح آپ نے اب خود کہا بھی کہ ظاہر ہے کہ صورتحال اتنی اچھی نہیں ہے اور مشکلات کا سامنا ہے اقلیتوں کو, لیکن اس سے پہلے جو آپ کی رپورٹیں نشر ہوئی ہیں اس سے یہ تاثر ابھرا کہ جیسے تمام اقلیتیں بہت خوش ہیں اور دودھ اور شہد کی نہریں بہ رہی ہیں اور کوئی مسئلہ نہیں ہے, ایسا کیوں؟
عمر, ایسا تو کسی سٹوری میں بھی نہیں ہے. اپنے اپنے تحفظات ہر کسی نے بیان کیے ہیں. جب ہم نے پارسی خاتون سے بات کی تو انہوں نے کہا کہ کنسرن یہ ہے کہ ہمیں اب ایسا لگتا ہے کہ اچھا پاکستانی ہونے کے لیے اچھا مسلمان ہونا ضروری ہے. جو جب ہماری بات ہوئی بلوچستان کے ہندوؤں سے تو انہوں نے یہ کہا کہ ٹیکسٹ بکس جو ہیں اس کے اندر جو سٹیریو ٹائپنگ ہے یا پھر جو ایتھکس کے بجائے اسلامیات پڑھائی جاتی ہے اس کے اوپر उनको कंसर्न्स थे। इसी तरह जब हमने बात की क्रिश्चियंस के साथ, तो जाहिर है एक उनका सबसे बड़ा कंसर्न, इसके बावजूद कि उनको मखसूस जो सतह है उसके पर अभी भी एक तफरीक का सामना करना पड़ता है, जैसे मखसूस शोबे उनसे मुंसलिक समझे जाते हैं, लेकिन सबसे बड़ी जो एक तलवार लटकी हुई नज़र आ रही है सबको, वो था तौहीन मजहब के कानून का गलत इस्तेमाल। लेकिन ये मेरी ऑब्जर्वेशन थी, मैंने महसूस किया कि ये जो पाकिस्तान में अकलियतों की कहानी है, ये तारीख कहानी है, ये डेमोग्राफी स्टोरी नहीं है, इसमें होप है, उम्मीद भी है, क्योंकि हमने जिससे भी बात की, जो ज्यादतियाँ उनके साथ होती हैं उसके बावजूद सब अपने आप को पाकिस्तानी समझते हैं, वो ये कहते हैं अपना मुस्तकबिल पाकिस्तान के साथ देखते हैं, और उनके अंदर भी कौमियत का जज्बा, वाबस्तगी उसी तरह है जिस तरह के मुसलमान पाकिस्तानियों में हैं।
शुमैला, ये गुफ्तगु हम जारी रखेंगे। यहाँ प्रोग्राम के अगले हिस्से की तरफ हम बढ़ते हैं। सैरबीन, आप BBC की उर्दू नशरियात में सुन रहे हैं।
तो मजीद क्या लिखते हैं हमारे सामने?
लिखते हैं, हम 17 मील का दुश्वार गुजार पहाड़ी रास्ता तय करके करीब तरीन डाकखाने तक पहुंचते हैं और आपके नाम अपना खत लेटरबॉक्स में डाल देते हैं। हमारे इलाके में टेलीविजन और इंटरनेट तो कुजा, बिजली का खंबा भी नजर नहीं आता। बस एक ट्रांजिस्टर के सहारे BBC उर्दू सर्विस से रब्ता कायम है, जिसने हमें सारी दुनिया से जोड़ रखा है।
दरिया पार रहते हों या सहरा पार, शहर में हों या देहात में, गुड़गांव में हों या गुजरात में, खत लिखकर हमसे रابطہ कीजिए और हर इतवार को सैरबीन में आरिफ वकार से अपने खतों के जवाब सुनिए। खत लिखने के लिए हमारा पता है, पोस्ट बॉक्स 3101, इस्लामाबाद।
और अब खेल की खबरें नाजिया गुलजार से।
चीन के शहर शिनयोंग में 13 अगस्त को शुरू होने वाले गोथिया कप टूर्नामेंट में शिरकत के लिए पाकिस्तान की वेमन फुटबॉल टीम चीन रवाना हो गई है। 7 दिनों पर मुश्तमिल ये टूर्नामेंट 20 अगस्त को इख्तिताम पजीर होगा। टीम की कप्तान पुर अज़्म है कि चीन में कप जीतने के लिए उनकी टीम पूरी तरह तैयार है। उधर फुटबॉल प्रीमियर लीग में होने वाले आज के मुकाबलों में आर्सेनल का मुकाबला लेस्टर से हो रहा है। इंडिया और श्रीलंका के दरमियान तीसरा और आखिरी क्रिकेट टेस्ट मैच कल खेला जा रहा है। इस मैच की खास बात यह है कि इंडिया की टीम के वर्ल्ड नंबर 1 ऑलराउंडर रविंद्र जडेजा नहीं खेल सकेंगे, क्योंकि उन पर क्रिकेट के कायदे ज़वाबित की खिलाफ वर्जी करने की वजह से एक मैच की पाबंदी आयद है। श्रीलंका की टीम के कप्तान दिनेश चंदीमल के मुताबिक रविंद्र जडेजा की अदम शमूलियत ने उन्हें इस सीरीज में व्हाइट वॉश से बचने की एक उम्मीद दी है। टोरंटो में होने वाले रॉजर कप के तीसरे राउंड में खवातीन के सिंगल मुकाबलों में अमरीका की सेलोन स्टीफन्स ने जर्मनी से ताल्लुक रखने वाली थर्ड सीड एंजेलिक कर्बर को 6-2 और 6-2 से शिकस्त दे दी। 24 साल सेलोन स्टीफन्स अगले राउंड में लूसी सफारोवा के मध्य मुकाबल आएंगी। तीसरे राउंड में रोमानिया की साइमोना हेलप ने चेक रिपब्लिक की बारबोरा स्ट्रीटसोवा को 6-1 और 6-0 से शिकस्त दी। मॉन्ट्रियल में होने वाले रॉजर कप में मर्दों के सिंगल मुकाबलों के तीसरे राउंड में कनाडा के डेनिस शिपोवालोव ने स्पेन के राफेल नडाल को 3-6, 6-4 और 7-6 से शिकस्त देकर अगले राउंड में जगह बना ली है, जबकि स्विट्जरलैंड के रॉजर फेडरर ने स्पेन के डेविड फेडरर को 4-6, 6-4 और 6-2 से मात दी। मिनर्वा स्विमिंग क्लब ने फैसलाबाद इंटर क्लब स्विमिंग चैंपियनशिप 2017 जीत ली है। चैंपियनशिप में 9 क्लबों के तैराकों ने हिस्सा लिया, जिसमें मिनर्वा क्लब 115 पॉइंट्स के साथ पहले नंबर पर रहा।
खेलों के हवाले के साथ ये थी नाजिया गुलजार। पाकिस्तान की अकलियतें और बानिय पाकिस्तान का उनके बारे में तसव्वुर, इस पर गुफ्तगु प्रोग्राम के दूसरे हिस्से में भी जारी रहेगी। इसके अलावा हफ्तावार फीचर खेल के मैदान से भी आने को है। यहाँ प्रोग्राम के निस्फ पर खबरों के खुलासे के साथ उबैद मलिक।
اقوام متحدہ کا کہنا ہے کہ نائجیریا کی سیکیورٹی فورس نے ان کے ایک ایسے اڈے کو نشانہ بنایا ہے جہاں امدادی سامان ذخیرہ کیا جاتا ہے۔ پاناما لیکس میں سپریم کورٹ کی جانب سے نااہل کیے جانے کے بعد سابق وزیر اعظم نواز شریف کا قافلہ سورت میں لاہور جا رہے ہیں۔ یہ قافلہ 3 روز سے سڑکوں پر ہے اور فی الوقت گوجرانوالہ پہنچا ہے۔ پاکستان کے سابق وزیر اعظم نواز شریف کے پروٹوکول کی گاڑی سے ٹکرا کر 2 بچے مبینہ طور پر ہلاک ہو گئے ہیں۔ انڈیا کے ریاست اتر پردیش کے علاقے گورکھ پور میں مایا آکسیجن کی کمی سے 2 دنوں میں 30 افراد ہلاک ہو گئے ہیں۔ مصر میں 2 مسافر ٹرینوں کے درمیان ہونے والے تصادم میں کم از کم 20 افراد ہلاک اور 50 سے زائد زخمی ہوئے ہیں۔ آسٹریلوی وزیر اعظم نے کہا ہے کہ اگر شمالی کوریا نے امریکہ پر حملہ کیا تو امریکہ اس معاملے میں ان کی معاونت کرے گا۔
خبروں کا خلاصہ آپ نے عبید ملک سے سنا، اور جیسا کہ آپ جانتے ہیں کہ آج 11 اگست ہے، اور آج سے ٹھیک 70 برس قبل بانی پاکستان قائد اعظم محمد علی جناح نے قانون ساز اسمبلی سے خطاب کرتے ہوئے ریاست پاکستان میں جو بر صغیر کے مسلمانوں کے حقوق کے لیے ایک اقلیت جو تھی اس کے لیے وجود میں آنا تھی، وہاں بعد دوسری اقلیتوں کے حقوق کے بارے میں اپنا تصور پیش کیا تھا۔ قائد اعظم محمد علی جناح کی یہی تقریر 70 برس بعد آج ہمارے پروگرام کا موضوع ہے، اور اس میں شریک گفتگو ہیں یہاں اسلام آباد، یہاں لندن اسٹوڈیو میں میرے ساتھ اسد علی ہیں، ہمارے ساتھی اسلام آباد اسٹوڈیو میں شمائلہ جعفری ہیں، اور یاسر لطیف حمدانی ہیں جو وکیل اور مصنف اور اقلیتوں کے مسائل پر مضامین لکھتے رہے ہیں، جبکہ ریڈیو پاکستان کے سابق سربراہ اور صحافی مرتضیٰ سولنگی بھی شریک گفتگو ہیں۔ تو اب میں آتا ہوں آپ کی طرف جناب یاسر لطیف حمدانی صاحب، آپ نے اقلیتوں کے بارے میں قائد اعظم کے تصور کے بارے میں تحریر کیا ہے، لکھا ہے، تو یہ بتائیے کہ کیا ان کا ویژن یا جو تصور تھا اقلیتوں کے بارے میں پاکستان میں وہ اب بھی قائم ہے جو بات کے رہنما آئے، بات کے رہبر آئے، یا اس میں کوئی تبدیلی آئی ہے؟
دیکھیے، جہاں تک قائد اعظم کا ویژن تھا، اور یہ صرف اقلیتوں کے لیے نہیں تمام پاکستانی شہریوں کے لیے یہ ویژن تھا کہ ان کا مذہب چاہے کچھ بھی ہو، چاہے وہ پہلے ان کا مسلمان تھے یا مسلمان ہیں یا ہندو ہیں، الٹیمیٹلی ٹائم کے گزرنے کے ساتھ ساتھ وہ سارے پاکستانی بن جائیں گے، یہ ایک ویژن تھا۔ اچھا، اس تقریر کے اندر انہوں نے کچھ بڑی ڈائریکٹ باتیں کی تھیں جن باتوں کا ہمارے سے دور دور تک آج تعلق نہیں ہے۔ فار ایگزامپل، وہ ایک جگہ پہ کہتے ہیں اس تقریر کے اندر کہ، اور یہ تقریر پوری طور پہ شاید پڑھی نہیں جاتی حالانکہ اسے پڑھا جانا چاہیے، کہ even now there are some states in existence where there are discriminations made and bars imposed against a particular class. Thank God we are not starting in those days. یعنی کہ وہ کہہ رہے ہیں کہ کچھ ایسی ریاستیں موجود تھیں اس ٹائم پہ جہاں چند بارز لگا دیے جاتے تھے کچھ کلاس آف پیپل کے یا کچھ فرقوں کے یا مذاہب کے خلاف،
اور چند پابندیاں لگائی جاتی تھیں۔
وہ کہہ رہے تھے کہ شکر ہے کہ ہم ان دنوں میں نہیں رہتے، یعنی کہ پاکستان میں یہ حالات نہیں ہیں۔ حالانکہ ان کی وفات سے کوئی تقریباً 8 سال کے بعد، تقریباً 9 سال کے بعد جو ہم نے پہلا آئین بنایا، اس میں صدر کے اوپر ہم نے پابندی لگا دی کہ وہ غیر مسلم نہیں ہو سکتا۔ پھر ہم نے 1973 کے آئین میں وزیر اعظم کے اوپر پابندی لگا دی کہ وہ بھی غیر مسلم نہیں ہو سکتا۔ تو یہ پابندیاں ہم نے سٹارٹ کی۔ پھر 74 میں ہم نے ایک پورے فرقے کو غیر مسلم قرار دے دیا۔ تو یہ تمام تر جو چیزیں ہیں، اگر ان کو دیکھا جائے تو یہ تو قائد اعظم کے جو ویژن اس 11 اگست کی تقریر میں صرف نہیں، جو کہ یہ سب سے زیادہ کلیئر سپیچ ہے اس لیے اس کا ذکر کیا جاتا ہے، لیکن اس طرح 33-34 اور تقریریں ہیں جس کے اندر یہی بات کی گئی ہے کہ پاکستان کا ہر شہری ایکول رائٹس اس کے ہوں گے، برابر کا شہری ہوگا، اور اس کے حقوق بھی برابر کے ہوں گے، اور کسی قسم کی پابندی اس پہ نہیں لگائی جائے گی کہ وہ ریاست میں چاہے جس عہدے پہ بھی پہنچنا چاہے، چاہے اس کے جو بھی خواب ہوں وہ پورے کر سکے۔ یہ چیز بہرحال پاکستان میں کبھی نہیں فالو کی گئی۔ 49 میں آپ کا آبجیکٹیوز ریزولوشن آیا، 56 میں آپ نے اسلامک ریپبلک بنا کے صدر کا عہدہ بند کیا غیر مسلموں کے لیے، اسی طرح 74 کا واقعہ ہوا، پھر جنرل ضیاء الحق کی 11 تاریخ سال جو ہیں انہوں نے بالکل ملک کو۔
اچھا حمدانی صاحب، یہاں ایک سوال پیدا ہوتا ہے نا کہ عملی طور پر اگر دیکھا جائے تو شاید کوئی غیر مسلم ویسے بھی وزیر اعظم یا صدر نہ بن سکے, ایک امکان یہی ہے کیونکہ مسلم اکثریت ہے اور اس میں ظاہر ہے کہ جو پارٹیاں ہیں بڑی بڑی وہ بھی اس کے سربراہ بھی مسلمان ہیں وغیرہ وغیرہ. لیکن اس سے ہٹ کے یہ اس طرح کی رکاوٹیں یا اس طرح کی جو پابندیاں لگائی گئیں اور اس کو باقاعدہ آئین کا حصہ بنایا گیا, تو آپ کیا سمجھتے ہیں کہ کیوں ایسا کیا گیا جبکہ عملی طور پہ اس کا امکان نہیں تھا؟
دیکھیے قائد اعظم, دیکھیں دو چیزیں ہیں اس میں. ایک کہ پاکستان کا بنانے کا جو ریزون ڈی ایٹ ہے یا جو نظریہ ہے جسے کہتے ہیں, اس کو شاید سمجھا نہیں گیا. دو قومی نظریے کی ایک تروڑ مروڑ کے ایک عجیب سی پکچر پیش کی گئی لوگوں کے سامنے, اور اس کی وجہ سے ہمارے جو پولیٹیشنز تھے جنہوں نے قائد اعظم کے بعد آئے, جو وہ ان کی بیس نہیں تھی, لوکل سپورٹ بیس نہیں تھی, انہوں نے اسلام کے اوپر زیادہ اس کا سہارا لینے کی کوشش کی. پھر اس کے بعد جب 71 میں پاکستان ٹوٹ گیا تو پھر ایک نئی قسم کی انسیکیورٹی پیدا ہوئی جس کو ہم نے پھر مذہب کا سہارا لے کے پورا کرنے کی کوشش کی. تو شاید یہ وجہ ہے کہ ہم بہرحال یہ ان چیزوں کو ڈالتے رہے ہیں. ویسے تو آپ کا بالکل درست کہنا ہے کہ شاید غیر مسلم نہ بن سکے, لیکن آپ جب ایک پرنسپل اس طرح کا ڈال دیتے ہیں کانسٹیٹیوشن کے اندر تو آپ وہاں سے ہی ڈسکریمنیشن کا راستہ کھولتے ہیں. یہاں ہم کہتے تھے پاکستان کے جو موومنٹ کے پیچھے جو ایک فیلنگ تھی وہ یہ تھی کہ ہندوستان میں مسلمانوں کو صحیح طرح ان کے ساتھ سلوک نہیں کیا جائے گا, ان کو ایکول رائٹس اور ان کو ان کی شیئر آف پاور نہیں دیا جائے گا. ہم نے یہاں غیر مسلموں کو پکڑ کے تھرڈ کلاس, سیکنڈ کلاس, تھرڈ کلاس سٹیزن بنا دیا ہے. تو یہ آئی تھنک اٹ ہیز اے لاٹ ٹو ڈو ود آر اون انسیکیورٹیز. انسیکیورٹی کا جو مسئلہ ہے وہ میرا خیال ہے پیراماؤنٹ ہے اس کے اندر.
تو گویا آج جو صورتحال ہے یا جو آئین اور قانون میں جس طرح کا بقول آپ کے امتیاز برتا جا رہا ہے, یہ قائد اعظم کا تصور نہیں تھا, یہ اس کے منافی ہے.
کہیں سے بھی نہیں تھا. دیکھیے اس میں میں یہ کہوں گا, آپ ان کی پہلی کابینہ اٹھا کے دیکھ لیجئے, ان کا لا منسٹر دیکھیں. یہ اس بارے میں تو میں بڑا کلیئر ہوں, یہ ورڈ انہوں نے سیکولر یوز نہیں کیا تھا, لیکن میں بڑا کلیئر ہوں کہ 11 اگست کی تقریر اور وہ 33-34 اور سپیچز آپ اٹھا کے دیکھیں تو قائد اعظم ایک وہ جو آج کل کی لینگویج میں ہم سیکولر پاکستان سیکولر کہتے ہیں, وہ سیکولر ریاست چاہتے تھے, اور اسی کو اس کی ریفلیکشن ہمیں کابینہ میں بھی ملتی ہے جہاں ہندو آپ کا لا منسٹر تھا. اس کے علاوہ ایک ایسی اقلیت ایسی سیکٹ کا آپ کا وزیر خارجہ تھا سے باقی سارے سیکٹ جو ہیں وہ غیر مسلم سمجھتے تھے. تو یہ ساری چیزوں کے ہوتے ہوئے پاکستان میں جس قسم کا پاکستان قائد اعظم چاہتے تھے وہ تو ایک سیکولر ریاست کا تھا. اس کے بارے میں تو آئی ایم ایبسولوٹلی کلیئر.
یعنی بالکل ایک ایسی ریاست جس طرح کہ اسد نے ذکر کیا کہ جہاں پر مذہب وہ ذاتی فعل ہوگا, اگر کوئی ہندو مندر میں جانا چاہتا ہے, مسلمان مسجد میں جانا چاہتا ہے اور عیسائی گرجے میں جانا چاہتا ہے تو یہ اس کا ذاتی فعل ہے, لیکن شہری طور پر شہری حیثیت سے وہ سب کے سب برابر ہوں گے. اسد, یہاں آپ سے ایک سوال میں کرنا چاہوں گا, وہ یہ کہ یہ جو رویہ بدلا ہے یہ پاکستان یعنی تقسیم ہند سے پہلے تک, یعنی آزادی کی جو تحریک چلی بر صغیر کی, پھر اس کے بعد دو ملکی دو قومی نظریے کی بات شروع ہوئی اور اس میں اس طرح کے بھی نعرے لگے کہ مسلم ہے تو مسلم لیگ میں آ وغیرہ وغیرہ, اس طرح کی چیزیں جو کہی جاتی ہیں, تو یہ جو رویہ بدلا ہے پاکستان میں اقلیتوں کے بارے میں, کیا یہ اس کا نتیجہ ہے یا اس سے پہلے سے اس طرح کی تفریق موجود تھی, ایک طرح سے معاندانہ رویہ ہندوؤں کا مسلمانوں کے بارے میں, مسلمانوں کا ہندوؤں کے بارے میں موجود تھا؟
یہ تو ایک تاریخ کا طویل بحث کا اور طویل تحقیق کا موضوع ہے جس کے اوپر مختلف لوگوں نے مختلف آراء دی ہیں. جیسے کہ آپ نے کہا کہ پہلے سے ایک رویہ تھا ایک دوسرے کے بارے میں, ایسے بھی لوگ بات کرتے ہیں سیدھی, لیکن اس کی وضاحت کچھ یوں بھی ہوتی ہے کہ کچھ حالات ایسے ہوئے, کچھ واقعات ایسے ہوئے, کچھ یہ لڑائی کہ جیسے ایک طرح سے کہہ لیں کہ جب ایک چیز کا بٹوارا ہونا ہو یا ایک چیز, ایک شخص جو ایک مالک ہے, انگریز تھے جیسے مالک ہندوستان کے, جب انہوں نے چھوڑ کے جانا ہے اور وہ پیچھے کس کے حوالے کر کے جائیں گے, تو پھر ایک جو مقامی سطح پر ٹینشن تھی اس کی کئی وجوہات تھی. اس کی وجوہات صرف یہ نہیں تھی کہ لوگ ایک دوسرے کے ہندو مسلم ہونے کی بنیاد پر مخالف تھے، بلکہ بہت سے ایسے گروہ اور تنظیمیں اس سارے عمل میں 30-40-50 سال میں پیدا ہو گئے جن کے اپنے مفادات تھے، اور اپنے مفادات کے لیے پھر وہ اس چیز کو اور بڑھاوا دیتے تھے۔ اور اس میں یہ بھی تھا کہ اس وقت بہت سے لوگ جو ہیں جنہیں کہتے ہیں کہ عام شہری کہتے ہیں، وہ شاید اس ساری جو موومنٹ چلی، جو وائلنس ہوا، ان کا شاید براہ راست اس سے کوئی تعلق نہ ہو، لیکن وہ اس کا شکار ہو گئے، اس میں اس کی زد میں آ گئے۔
یعنی ایک طرح سے فرقہ واریت کو اور مذہبی تفریق کو سیاست کے لیے یا سیاسی مفادات کے لیے استعمال کیا گیا بعد میں،
کیونکہ اس میں تو دیکھنا یہ بھی کہا جاتا ہے کہ سیپریٹ الیکٹوریٹ کا معاملہ تھا، اس میں پھر وہ لوگ جو صرف مسلمانوں کی نمائندگی کرنا چاہتے تھے یا صرف ہندوؤں کی نمائندگی کرنا چاہتے تھے، ان کے کچھ ٹیکس قائم ہو گئے، کچھ مفادات قائم ہو گئے۔ اب ظاہر ہے انہوں نے اپنے مفادات کا تحفظ کرنے کے لیے اسی نظریے اور اسی سوچ کو ترویج دینی تھی۔ یہ بھی ہوا ہوگا کچھ مختلف گروپ جو ہیں، جب یہ نظر آ رہا تھا کہ ایک نیا نظام بنے گا، جیسے ایک تاریخ کی کتاب میں یوں بھی لکھا ہوتا ہے کہ جیسے کانگریس جو یوں کلیئر ہوا کہ انگریز جانے والے ہیں اور انڈیا پر یہ کانگریس کی حکمرانی ہوگی، تو وہ لوگ جو کانگریس کے نظریات کے خلاف تھے، دائیں بازو کے اور انتہائی دائیں بازو کے، وہ بھی اس وقت کانگریس میں شامل ہو گئے، اور وہ بھی پھر اثر انداز ہوئے بہت سے فیصلوں پہ۔ تو اس لیے یہ بہت سے دھارے ہوتے ہیں جو آ کے مل جاتے ہیں اور پھر ایک وقتی طور پہ ایک حادثہ واقعہ بن جاتا ہے۔
ٹھیک اسد، اچھا یہاں شمائلہ آپ کی طرف میں آنا چاہوں گا۔ آپ کی جو رپورٹس میں نے دیکھیں ٹی وی پر یا جو ریڈیو پر نشر ہوئیں، اس میں ایک وہ پارسی خاتون کا آپ نے ذکر بھی کیا، انہوں نے کہا کہ جب پاکستان نے یہ چیمپئنز ٹرافی جیتی بھارت کے خلاف، حال ہی میں جو ہوا تھا، یہ چند مہینے پہلے کی بات ہے، تو انہوں نے کہا کہ وہ دنیا بھر میں جتنے بھی پارسی ہیں جو پاکستان سے ترک وطن کر کے دوسری جگہ بس گئے، امریکہ، کینیڈا، انہوں نے وہاں پر خوشی منائی، اور بالکل اس طرح خوشی منائی کہ جیسے ان کا اپنا ملک جیتا ہے۔ تو ان میں یہ احساس اقلیتوں میں یہ پایا جاتا ہے کہ وہ پاکستانی ہیں۔
بالکل عمر، جی بالکل عمر، یہ احساس پایا جاتا ہے، اور مجھے تھوڑی سی حیرانی بھی ہوئی اس بات پر، کیونکہ جس طرح سے آئے دن ہم واقعات سنتے ہیں اور رپورٹ ہوتے ہیں اور ہمیں پتہ ہے کہ زیادتیاں ہوتی رہتی ہیں، اس کے باوجود اس قدر اونرشپ تھی، اتنی وابستگی ہے کہ مجھے تو میں تو بہت حیران ہوئی۔ اور انہوں نے بار بار مجھے یہ بات کہی کہ جب میں نے ان سے یہ سوال پوچھا کہ جب تقسیم ہوئی تھی تو یہاں پہ کئی ہزار پاکستانی تھے، ایک اندازے کے مطابق جو مجھے بتایا گیا ہے 50-60 ہزار پارسی تھے، لیکن اب ان کی تعداد جو ہے وہ 1200-1500 کے قریب رہ گئی ہے۔ تو میں بار بار یہ پوچھ رہی تھی تو یہ اتنے کم کیوں ہو گئے ہیں، تو انہوں نے اس تاثر کو بڑی سختی سے رد کیا کہ یہ اس وجہ سے جا رہے ہیں کہ یہاں پہ تشدد ہے یا کچھ مسائل ہیں جن کا سامنا ہے۔ انہوں نے بالکل یہ بات مجھے دو ٹوک طریقے سے کہی کہ اگر سیکیورٹی تھریٹ ہیں تو وہ سب کو ہیں، وہ ہمیں ہیں تو سب کو ہیں، دوسرے پاکستانیوں کو بھی ہیں، اور یہ کہ انہیں مذہبی حوالے سے کبھی کسی تشدد کا سامنا نہیں کرنا پڑا، اور تیسرا یہ کہ انہوں نے کہا جس طرح ہر گھر سے نوجوان نسل ہے، بچے ہیں، بہتر مستقبل کی تلاش میں باہر جاتے ہیں، بالکل اسی طرح پارسی جو لوگ ہیں اور ہماری جو نوجوان نسل ہے وہ باہر جانا چاہتی ہے، وہ مواقع تلاش کرنا چاہتی ہے۔ تو یہ سب باتیں جو انہوں نے بتائیں، ان کی ایک ایک بات سے انہوں نے بالکل اس بات کے اوپر زور دیا کہ وہ اپنے آپ کو پاکستانی سمجھتے ہیں۔ میں نے پوچھا آپ کی آئیڈینٹیٹی کیا ہے، کیونکہ ان کا اوریجن جو ہے وہ ایران سے ہے، پھر ایران میں جب حالات خراب ہوئے کئی صدیاں پہلے تو یہ انڈیا میں گجرات جو اسٹیٹ ہے وہاں جا کے آباد ہوئے تھے۔ تو میں نے کہا آپ اپنے آپ کو کیا سمجھتے ہیں، انہوں نے کہا ہم اپنے آپ کو پاکستانی سمجھتے ہیں، یہی آئیڈینٹیٹی ہے۔
جی شمائلہ، جیسا کہ آپ نے کہا کہ پارسی ایران سے آئے تھے، اوریجن ان کا وہ ہے، اصل وطن ان کا وہ تھا، لیکن اب وہ پاکستان میں رہتے ہیں، اب وہ اپنے آپ کو پاکستانی سمجھتے ہیں۔ یہ بتائیے، جو دوسری مذہبی اقلیتیں ہیں، ان کے لوگوں سے جب آپ کی بات ہوئی، وہ کس طرح محسوس کرتے ہیں؟ کیا وہ اسی طرح کے جذبات ان کے ہیں جو ایک عام پاکستانی کے ہیں، یا اس سے مختلف آپ نے پایا ان کو؟
دیکھیں، جو ایک وابستگی ہے ملک سے، اس میں تو مجھے ان کے جذبات بالکل ویسے ہی لگے۔ اپنے مسائل کا سب نے ضرور اظہار کیا، لیکن انہوں نے کہا اس کا یہ مطلب بالکل بھی نہیں ہے کہ ہم پاکستانی، جس طرح ہندو بلوچستان کے جو ہیں، جب میری ان سے بات ہوئی تو انہوں نے مجھے یہ کہا کہ ہمارے لیے کوئی بازو پھیلا کے تو انڈیا میں لوگ نہیں کھڑے ہوئے، جب ہم وہاں جاتے ہیں تو ہمیں ٹریٹ کیا جاتا ہے ایز اے پاکستانی، اور کچھ لوگ ایسے ہیں جو یہاں سے گئے اور پھر واپس آئے پاکستان کیونکہ وہ وہاں پر سیٹ نہیں ہو سکے یا या उनका दिल उस तरह से नहीं लगा, बल्कि मुझे एक ऐसे भी वहाँ पे हिंदू मिले जो जिनकी फैमिली अब वहाँ रहती है और वो कुछ महीने के लिए उधर जाते हैं लेकिन फिर वो वापस दोबारा क्वेटा आ जाते हैं क्योंकि वो कहते हैं मेरा दिल नहीं लगता है वहाँ पर। तो इस बारे में तो बिल्कुल कोई दो राय, कोई शक और शुबे की बात नहीं है कि वो उसी तरह से मोहब्बत भी करते हैं और अपने आप को उसी तरह पाकिस्तानी समझते हैं जिस तरह के बाकी सब लोग।
अच्छा अच्छा शुमैला, एक और चीज़ जो महसूस की गई वो ये है कि आपने मुख्तलिफ अकलियती नुमाइंदों से बात की, उन्होंने आपने कहा कि अपने तहफ़ुज़ात का भी इजहार किया, उन्होंने पाकिस्तान से अपनी वाबस्तगी का भी इजहार किया, वो खुश भी हैं और ज़ाहिर है उसमें काफ़ी तफसीलें हैं, मुख्तलिफ लोगों से आपकी बात हुई। इसमें एक जो चीज़ महसूस की गई वो ये है कि अहमदियों के बारे में कोई रिपोर्ट नहीं आई, हालांकि पाकिस्तान के आइन में उन्हें मुस्लिम गैर मुस्लिम करार दिया गया है, तो वो भी तो एक मजहबी अकलियत हैं, तो उसके बारे में कोई रिपोर्ट अगले आने वाले दिनों में आएगी या क्यों ऐसा नहीं हुआ अब तक, क्यों नहीं आई?
शायद ये जब हमने डिस्कस किया था तो हमें यही हमने फैसला किया था कि हम रिलीजियस माइनॉरिटीज़ जो दूसरे मज़हब से ताल्लुक़ रखने वाले जो अकलियतें हैं हम उनके ऊपर स्टोरीज़ करेंगे। अब किस हद तक ये एक एडिटोरियल डिसीजन था, किस हद तक सब्सक्राइब करता है बीबीसी इस बात को कि आइन ने क्या इसके अंदर पोजीशन ली हुई है या पाकिस्तान में क्या अमेंडमेंट है, इसके बारे में तो मैं कुछ नहीं कह सकती, लेकिन बहरहाल एक फ़ैसला यही किया गया था कि हम जो दूसरी रिलीजियस माइनॉरिटीज़ हैं हम उनके हवाले से जो है वो उनको प्रोफाइल करेंगे। और दूसरा ये कि जो अहमदी हैं उनके मसाइल को बीबीसी बहुत ज़्यादा कवर करता है, हर वक्त कवर करता है, और जब उनकी खबर कोई और चैनल और नेटवर्क पाकिस्तान में नहीं उठाता तो बीबीसी जो है वो उसकी जिम्मेदारी लेता है और उसको नशर करता है।
अच्छा, इसमें मैं कुछ ऐड कर सकूं अगर के
जी
क्योंकि कायदे आज़म की बात हो रही थी और इसमें ये जिक्र आ गया अहमदियों का, तो 23 मई 1944 को कायदे आज़म ने श्रीनगर के अंदर तकरीर की तो एक साहब ने ये मसला उठाया कि आपकी मुस्लिम लीग के अंदर बहुत सारे अहमदी हैं, आप इनको निकालें क्योंकि ये गैर मुस्लिम हैं। तो कायदे आज़म ने कहा कि मैं कैसे किसी एक ऐसे शख्स को गैर मुस्लिम कह सकता हूँ जो अपने आप को मुसलमान कहता है, और उसने बड़ी सख्ती से उन्होंने कहा कि इस तरह के सेक्टेरियन मसले उठाने से आप मुसलमानों को वीक करेंगे और आप हमारी यूनिटी को वीक करेंगे। तो अच्छा, ये
नहीं ठीक है, ये उनका जो आपने हवाला दिया उनकी गुफ्तगू का या उनकी तकरीर का कायदे आज़म की, बाद में ज़ाहिर है कि हालात बदले और जो भी है वो एक आइन में बाकायदा एक चीज़ अगर तहरीर है तो अब उस पर हम बात नहीं करते
नहीं, लेकिन कायद आज़म ना इससे एग्री करते, अगर वो जिंदा होते तो वो कभी भी
जी, बल्कि पाकिस्तान बनने के बाद भी सर जफरुल्ला खान के हवाले से शिकायत की गई कि जी इनको हटाएं क्योंकि ये कादियानी है या अहमदी हैं। तो जना साहब ने इस उनकी ये बात नहीं मानी, उन्होंने कहा कि जी उनकी जो काबिलियत है जिस हवाले से उनको हमने रखा है उसी हवाले से रखा है, इसी तरह से जैसे जोगिंदर नाथ मंडल के हवाले से आपको बताया जो पहले वज़ीर कानून थे। तो अगर ये इस्लामी और मजहबी रियासत वो बनाना चाहते तो फिर जोगिंदर नाथ मंडल तो इस काम के लिए शायद मौजूद ना होते। लेकिन एक बात इससे पहले कि हमारा वक्त ख़त्म हो, मैं एक अहम बात जो इस तकरीर के हवाले से है जिस पर ज़्यादा बात नहीं होती वो ये है कि इस तकरीर को गौर से पढ़ें, वो फरमाते हैं कि ये एक बहुत बड़ा दुनिया का पुरमन इनकलाब हुआ है जिसमें को ये सारी तब्दीली जो है वो प्रमन हो गई है, ये पाकिस्तान बनने से 3 दिन पहले कर रहे हैं। तो इससे मुझे तो ये बहुत वाज़े तरीके से पैगाम मिलता है कि जना साहब को बिल्कुल अंदाज़ा नहीं था कि इतना कश्तो खून होगा, इतने लाखों लोग मारे जाएंगे, इतनी नकल मकानी होगी। उनका जो विजन था पाकिस्तान में उसमें न नकल मकानी थी न खून खराबा था।
जी मुर्तजा सोलंगी साहब, यहाँ ज़ाहिर है कि उनका जो तसव्वुर था बाद में हालात उससे मुख्तलिफ हुए बावजूद उसको हम एक तरफ रखते हैं, यहाँ यासिर लतीफ़ साहब से मैं ये पूछना चाहूँगा कि पाकिस्तान के मुसलमानों में जो इस वक्त गैर मुस्लिम अकलियतों के साथ रवैया है, क्या वो सिर्फ समाजी सतह पर एक इम्तियाज़ है या पाकिस्तान में ऐसी कानून साजी हुई है जो अकलियतों से इम्तियाजी सलूक की वजह बनती है, उसको फ़रोग देती है?
देखिए, बहुत सारी कानून साजी है, अगर आप आइन तो आपको पता ही है जहाँ जहाँ इम्तियाज़ रखता है मुसलमान और गैर मुस्लिम का, लेकिन इसके अलावा आप देखिए कि कई जगहों पे ऐसे भी होता है कि कुछ केसेस हैं, मसलन जुडिशरी के अंदर कुछ केसेस होते हैं या कुछ इश्यूज होते हैं जहां मुसलमान जजेस को लगाया जाता है। तो इसी तरह आप देखिए कि जब ये सारा इशू चल रहा था ब्लास्फेमी ऑनलाइन का, तो इस्लामाबाद हाई कोर्ट के एक जज साहब थे, उन्होंने ये फरमाया था कि देखिए आप इस चीज़ को मेक श्योर करें कि जो भी इंक्वायरी करे वो मुसलमान हो और आइनी तौर पे मुसलमान हो। ये उनके अल्फाज थे कोर्ट के अंदर। तो ये इस किस्म की डिस्क्रिमिनेशन जो है ये तो बहुत ज़्यादा सरायत कर चुकी है। फिर आप देखते हैं कि हर जगह के जहाँ ख़ासकर क्रिश्चियन कम्युनिटी के साथ जहाँ जहाँ जब पोजीशंस ऑफर होती हैं ये सफाई की और सैनिटरी पोजीशंस, तो हमेशा साथ ये कहा जाता है कि गैर मुस्लिम अप्लाई करें या क्रिश्चियन अप्लाई करें। ये इस किस्म की जो एक किस्म का कास्ट सिस्टम है, हम बेसिकली उनको अनटचेबल्स बना रहे हैं। हम कहते हैं कि हम कास्ट सिस्टम में यकीन नहीं रखते, लेकिन ये एक तरह का कास्ट सिस्टम हमारे अंदर बिल्कुल ठोस के भरा हुआ है कि ये हम लोगों के खिलाफ डिस्क्रिमिनेट करते हैं।
एक रवैया बन गया है समाजी तौर पर, जिसमें ना चाहते हुए भी, ना दानिस्ता तौर पर भी कहा जा सकता है कि इम्तियाजी सलूक बरता जाता है। मुर्तजा सोलंकी साहब, यहाँ एक ये मसले की एक निशानदही मैं करना चाहूँगा, और वो ये है कि अहले तशी जो हैं फ़िका जाफरिया, वो तो आइनी लिहाज से मुसलमान हैं और सब उनको यानी मुसलमान समझा जाता है पाकिस्तान में। ये बताइए कि क्या वो अक्सरती मुसलमानों की तरह अपने आप को महफूज समझते हैं पाकिस्तान में, या महफूज हैं, क्या ये कहा जा सकता है?
उनकी बहुत बड़ी तादाद अपने आप को गैर महफूज समझती है, और इस तरह के मुतद्दद वाक़यात हो चुके हैं बड़े शहरों में, कराची में ख़ास तौर पर। जो प्रोफेशनल लोग हैं वो उसका निशाना बने, और आज बदकिस्मती से उनकी एक बड़ी तादाद पाकिस्तान से बाहर इस वजह से है कि वो अपने आप को गैर महफूज समझते हैं। और यहाँ पर इस मुल्क में आज भी ऐसी तंजीमें सरगर्म अमल हैं जो उनके खिलाफ एक जहरीला प्रोपेगेंडा करती हैं, और इस तरह के वाक़यात आए दिन पूरे मुल्क के तूलो अर्ज़ में होते हैं जिसमें उनको निशाना बनाया जाता है। इस्लामाबाद के दारुल हुकूमत में यहाँ पर जुलूस और जलसे निकलते हैं जिसमें अलल ऐलान उनको गैर मुस्लिम करार देते हुए उनके खिलाफ बातें की जाती हैं। जो पाकिस्तान का सोशल मीडिया है वो भरा हुआ है जो नफ़रत अंगेज़ जो मवाद है उससे, जिस तरफ इस हुकूमत की कोई बहुत ज़्यादा तवज्जो नहीं गई। तो मैं तो ये समझता हूँ कि हालांकि उनकी तादाद फ़ीसद के एतबार से अच्छी खासी तादाद है, लेकिन उसके बावजूद वो अपने आप को बहुत गैर महफूज समझते हैं।
जी आपने सोशल
जी
बोलिए।
और यही आपने ख़ास तौर पर क्वेटा के अंदर जो कुछ हुआ है, जो आपको कुरम एजेंसी पारा चिनार में आपने देखा है, आपने लाहौर में ये देखा है, इस्लामाबाद में देखा है, रावलपिंडी में अभी हाल ही की बात है कि 2-3 साल पहले जो है वो कर्फ्यू की सूरत हाल थी।
सोलंकी साहब, वैसे जो अहले तशी की तरफ से बात की जाती है, हुबुल वतनी की बात की जाती है, वो अपने पाकिस्तानी होने पर फ़ख्र का इजहार करते हैं, और या जो दूसरी अकलियतें हैं इसके अलावा भी, ये जो उनका एक इजहार है पाकिस्तान से मोहब्बत है, पाकिस्तान को अपनी सरजमीन अपना वतन समझते हैं, ये बताइए कि ये अकलियतों में अक्सरियत का खौफ है आपके ख्याल में, या वाकई ऐसा है कि ये मोहब्बत सच्ची मोहब्बत है?
देखें, मोहब्बत तो उनके दिलों में है, वो लोग जिनकी कई नस्लों की इस ज़मीन में दफन है, जिनको कहीं से लाया नहीं गया, वो इस मुल्क में इस सरजमीन की पैदावार हैं। तो उसमें ये कहना कि जी उनकी मोहब्बत नहीं होगी, अभी हाल ही में आपने कई दफ़ा देखा है कि पाकिस्तान का जो कबायली इलाका जात हैं वहाँ पर लड़ते हुए हमारे वो जवान जो सिंधी हिंदू पाकिस्तानी हैं उन्होंने अपनी जानें गंवाई हैं, वो उन्होंने अपनी जान का नजराना दिया है। उससे बड़ी कीमत मुल्क के साथ वफादारी की और क्या हो सकती है?
جی آپ نے سوشل میڈیا کا ذکر کیا کہ سوشل میڈیا پہ نفرت انگیز مواد بہت زیادہ پایا جاتا ہے، ظاہر ہے کہ وہ ہر طرح کا مواد ہے اور حکومت اپنے طور پہ کچھ کوشش بھی کر رہی ہے کہ کسی طرح اس کو اس پر کنٹرول کیا جا سکے، اس کے لیے کوئی قانون سازی کی جا سکے، تو دیکھتے ہیں کہ کیا ہوتا ہے آنے والے دنوں میں۔ اسد، یہاں آپ سے ایک سوال ہے کہ تقسیم ہند کا، یعنی جب بر صغیر تقسیم ہوا، دو ملک بنے، پاکستان اور بھارت، تو ایک لحاظ سے بھارت میں بھی اپنی اپنی اقلیتوں کے مستقبل اور ان کے تحفظ پر، یعنی ان کا کوئی تباہ کن اثر ہوا ہے؟
عمر، ان کا میری ذاتی رائے میں، میں تاریخ کا ایک طالب علم ہوں، یقیناً اثر تو ہوا ہوگا، کیونکہ جس طرح تقسیم کے وقت واقعات ہوئے اور اس کے بعد سے جو ہم دیکھتے ہیں کہ جیسے ایک تاثر پیدا ہو گیا کہ یہ اقلیت جو ہے ہندو، جیسے تقسیم کے وقت کی آپ خبریں پڑھیں، اخبارات پڑھیں، بیانات سنیں، تو اس میں یہ آتا ہے کہ جی ہندو اکثریت والا، مسلمان اکثریت والا ملک پاکستان بن گیا، تو اس سے ایک تاثر غالباً لوگوں کے ذہن میں پیدا ہوا ہوگا کہ شاید یہ جو اقلیت ہے یہ تو دوسرے ملک سے اس کی وابستگی ہونی چاہیے، یا ایک تاثر غلط ہی صحیح، لیکن جیسے انڈیا میں بعض اوقات جیسے کہا جاتا ہے کہ جی ابھی جو حالیہ دنوں میں ہم نے دائیں بازو کے کچھ لوگوں کے بیانات بھی وہاں پہ سننے میں آتے ہیں کہ یہ پاکستان کیوں نہیں چلے جاتے، تو یقیناً یہ ایک وہ جو ہے کہ ان کو ایک نئے ملک میں اپنی جو ہے وفاداری، ان لوگوں سے اگر بات بھی کریں فردن اس میں جنرلائز کرنا تو ایک تحقیق کا وہ ایک بڑا موضوع ہو جائے گا، تو ایسی باتیں سننے میں ملتی ہیں کہ جی ہمیں اس طرح کا وہاں پہ پریشر رہتا ہے، اور اس چیز کے ساتھ شاید تقسیم کے وقت دونوں طرف کے قائدین کو تھا بھی، اس وقت کے بیانات سنیں کہ جیسے جو ہندو پاکستان میں رہ گئے تھے یا مسلمان جو انڈیا میں تھے، مختلف جگہوں پہ مسلم لیگ کے قائدین کے بیانات ملتے ہیں کہ اب آپ کا ملک انڈیا ہے، اب آپ انڈیا سے وفاداری کا اظہار کریں، پاکستان میں ہندو سیاسی جماعتیں جو تھیں یا کانگریس جو جماعت تھی اس کے قائدین جو ہے یہاں پہ جو اقلیتیں رہ گئی تھیں ان کو کہتے، گاندھی جی کے بھی بیانات ملتے ہیں اس طرح کے کہ آپ پاکستان سے اور پاکستان کے پرچم سے جب تک کہ وہ اقلیتوں کا احترام کر رہا ہے آپ اس سے اپنی وفاداری ظاہر کریں، تو وہ پریشر ایک پھر ظاہر کچھ نہ کچھ تو تھا،
یعنی جہاں آپ رہ رہے ہیں جو آپ کا ملک ہے وہی اسی سے آپ کی وفاداری ہونی چاہیے۔ یاسر لطیف ہمدانی صاحب، یہ بتائیے کہ آج کے اس دور میں جس طرح پاکستان میں اور اب بھارت میں انتہا پسندی بڑھ چکی ہے، کیا آپ کو اس صورتحال میں کسی بہتری کے کوئی آثار نظر آتے ہیں، کوئی امید ہے، امید کی کوئی کرن ہے موجود؟
اگر اس کا جواب میں دے دوں عمر، تو ایسا لگتا ہے جو مجھے ایکسپیرئنس ہوا ہے تو اس کو دیکھتے ہوئے، اور دوسرا یہ کہ ہم نے یہ دیکھا ہے کہ پاکستان میں وقت جس طرح گزر رہا ہے، تو اگر حالات میں بہت بہتری نہیں بھی آ رہی ہے تو کم از کم آواز جو ہے اس کے اندر وزن پیدا ہوتا جا رہا ہے، اور خاص طور پہ اب جس طرح سے سوشل میڈیا جو ہے وہ آ گیا ہے، پریشر بہت زیادہ ہو جاتا ہے، جب بھی کوئی واقعہ ہوتا ہے زیادتی کا اس کا پتہ چل جائے تو اس کے اوپر آواز اٹھائی جاتی ہے، تو یقینی طور کے اوپر حالات بہت اچھے تو نہیں ہیں، اور اس کے اندر وقت بھی بہت سا لگتا ہے پالیسی کو چینج کرنے میں، مائنڈ سیٹ کو
شمائلہ، کیا بھارت کے بارے میں بھی آپ یہی تاثر رکھتی ہیں؟
بالکل، بھارت کے بارے میں بھی یہی تاثر ہے، اگر وہاں پر کچھ ریورس ہو رہا ہے تو ہم دیکھتے ہیں کہ وہاں پہ بھی ایسے حلقے موجود ہیں جو انسانی حقوق کے لیے یا اقلیتوں کے لیے نرم گوشہ رکھتے ہیں، اور وہی سمجھتے ہیں کہ کتنا ضروری ہے کسی بھی ملک کے لیے آج کے دور میں آگے جانے کے لیے، اس کی ایگزسٹنس کے لیے، اس کے وجود کے لیے، کہ وہاں پہ جتنے بھی گروپس ہیں ان کو ان کے حقوق شہری کے طور پہ جو کہ برابر حقوق ہیں آج ڈیموکریسیز میں، جمہوریتوں میں، وہ ان کو حاصل ہوں، تو اس کے پر آواز اٹھائی جاتی ہے، اور اب ہم جہاں پر کھڑے ہیں تو کسی بھی ملک کے لیے، کسی بھی حکومت کے لیے یہ ممکن نہیں ہے کہ وہ مکمل طور پہ اپنی آنکھ بند کر لے اقلیتوں کے لیے۔
شمائلہ بہت شکریہ، آپ نے سوال اچک لیا، یاسر لطیف صاحب سے سوال میرا تھا، یاسر لطیف صاحب آپ کچھ کہیں گے؟
وہ کسی وجہ سے اسٹوڈیو سے چلے گئے تھے، کچھ مجبوری تھی تو اس لیے وہ اس وقت اسٹوڈیو میں موجود نہیں ہے۔
اچھا مرتضیٰ سولنگی صاحب، آپ ہی بتائیے کہ آپ کس طرح سے دیکھتے ہیں، کیا امید کی کوئی کرن ہے، کیا حالات بہتر ہوں گے؟
دیکھیں، میں تو ذاتی طور پر ایک رجائیت پسند شخص ہوں، لیکن جو معروضی حالات ہیں اس وقت بھارت اور پاکستان کے اندر، وہ پاکستان جو اقلیتیں ہیں، خاص طور پر جو مذہبی اقلیتیں ہیں، ان کے لیے خراب سے خراب تر ہوتے چلے جا رہے ہیں۔ भारत के अंदर हाल ही में कुछ ज़्यादा ही
चीज़ें। सोलंकी साहब, अब वक्त हमारे पास ख़त्म हो गया है और आज की इस बहस में जो कायद आज़म की 11 अगस्त की तकरीर के हवाले से थी, इसमें शुमाइला जाफरी, यासर लतीफ़ हमदानी, मुर्तुज़ा सोलंकी साहब और असद अली, आप सबका बहुत बहुत शुक्रिया। सैरबीन यहाँ इख्तिताम को पहुँचता है। आज प्रोग्राम के एडिटर थे सकलैन इमाम, प्रोड्यूसर असद अली, लंदन में स्टूडियो मैनेजर थे एलेस्टर बीवर और इस्लामाबाद में आमिर सिद्दीक। सैरबीन की टीम रुख्सत होती है, खुदा हाफिज़। आखिर में खबरों के खुलासे के साथ उबैद मलिक।
अक़वामे मुत्तहिदा का कहना है कि नाइजीरिया की सिक्योरिटी फोर्सेज ने उनके एक ऐसे अड्डे को निशाना बनाया है जहां इमदादी सामान जखीरा किया जाता है। पनामा केस में सुप्रीम कोर्ट की जानिब से नाअहल किए जाने के बाद साबिक वजीर आजम नवाज शरीफ काफले की सूरत में लाहौर जा रहे हैं। ये काफला 3 रोज से सड़कों पर है और फिलवक्त गुजरांवाला पहुंचा है। पाकिस्तान के साबिक वजीर आजम नवाज शरीफ के प्रोटोकॉल की गाड़ी से टकरा कर 2 बच्चे मुबैना तौर पर हलाक हो गए हैं। इंडिया की रियासत उत्तर प्रदेश के इलाके गोरखपुर में माया ऑक्सीजन की कमी से 2 दिनों में 30 अफराद हलाक हो गए हैं। मिस्र में 2 मुसाफिर ट्रेनों के दरमियान होने वाले तसादुम में कम से कम 20 अफराद हलाक और 50 से ज्यादा शदीद जख्मी हो गए हैं।